आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
पनि तपाई सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आशा गर्दछु कि तपाईहरू पनि वचन अध्ययनको तयारीको साथ, प्रार्थनाको साथ रेडियोको अगाडि आइपुगिसक्नु भएको छ। मित्र, परमेश्वर आज पनि हामी हरेकसँग आफ्नो वचनको माध्यमद्वारा बातचित गर्नुहुनेछ। अनि मित्र, जबकि हामी केही समय परमेश्वरको वचन अध्ययनमा समय बिताउँछौ, व्यतीत गर्दछौ, बडो प्रार्थनाको वातावरणमा रहौं र परमेश्वरको वचन बडो मन लगाएर ध्यान लगाएर सुनौ, अनि वचन सुन्ने मात्र होइन तर आफ्नो दिन प्रतिदिनको जीवनमा त्यसलाई लागू गर्ने कोशिश गरौं, अमल गर्ने कोशिश गरौं। त मित्र, म यो पनि आशा गर्दछु कि वचन अध्ययनको जुन आज हामी गर्न गइरहेका छौं त्यसबाट पाएको आशिषहरू हामीसँग पनि बाँडचुट गर्नुहुनेछ, साथै आफ्ना सुझावहरू पनि हामीलाई दिनुहुनेछ। साथै यो पनि भन्न चाहन्छु कि हामीसँग नयाँ सालको कार्यक्रम समय सारणीहरू उपलब्ध छन्, तपाईँहरू यसलाई सित्तैमा प्राप्त गर्न सक्नुहुनेछ र यसको निम्ति माग गर्न सक्नुहुनेछ। साथै यो कार्यक्रम समय सारणी अन्य मित्रहरूलाई पनि दिन सक्नुहुनेछ ताकि उनीहरूले पनि थाहा पाउन सकुन् कि कुन समयमा परमेश्वरको वचनको यो कार्यक्रम आउँदछ र कति कार्यक्रमहरू आउँदछन्, कुन कुन भाषामा आउँदछन् अनि कुन सर्टवेभमा कहाँबाट आउँदछ त्यो कुरा थाहा हुन सक्नेछ, जसले गर्दा तपाईँहरू सजिलैसँग पत्ता लगाउनुहुनेछ। अनि मित्र, अब हामी परमेश्वरको वचन अध्ययनतिर लागौं होला। त्योभन्दा पहिले हामी छोटो प्रार्थना गरौं। हे जीवित अनि सामर्थ्य अति नै दयालु प्रभुजी, हामी तपाईँको चरणमा बडो दीनता र नम्रताको साथ आउँदछौ, तपाईँको सामने हामी शिर झुकाउँछौ, साष्टाङ्ग दण्डवत गर्दछौ, किनकि प्रभु तपाईँ यति धेरै भला प्रभु हुनुहुन्छ, यति धेरै कृपालु प्रभु हुनुहुन्छ जुन हामी शब्दद्वारा वर्णन गर्न सक्दैनौ। हामीले आफ्नो जीवनमा, आफ्नो पारिवारिक जीवनमा, आफ्ना पेसाको जीवनमा, हरेक क्षेत्रमा तपाईँको कृपाको अनुभव गरेका छौं। तपाईँ अति नै भला हुनुभएको छ, त्यसकारण प्रभु हामी केवल तपाईँलाई धन्यवाद सिवाय केही दिन सक्दैनौ र हामी तपाईँलाई केवल यही भन्न मात्र सक्छौ, धन्यवाद प्रभु तपाईँको उपकारको लागि। अनि प्रभुजी, यही नै हाम्रो प्रार्थना छ कि निरन्तर हामीसँग, हाम्रा श्रोता मित्रहरूसँग हुनुहोस् प्रभु, उनीहरूका आवश्यकता जे जति छन् ती सबैमा तपाईँ हुनुहोस्, सहायता गर्नुहोस्। दुःखमा छन्, यदि निराशमा छन्, आँसुमा छन्, कष्टमा छन् भने प्रभु आफ्नो कृपा अनुसार उनीहरूलाई कृपा गर्नुहोस्, दया गर्नुहोस्, अनुग्रह गर्नुहोस्। वचन अध्ययनलाई तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रिष्टको मिठो र पवित्र नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले कलसी दुई अध्याय पद एकदेखि पन्ध्र पदसम्मबाट वचन देखिरहेका थियौं कि ख्रिष्ट दर्शन शास्त्रको यानी शिरको लागि उत्तर हुनुहुन्छ। आज हामी वचन अध्ययन कलसी दुई अध्याय सोह्र पददेखि तीन अध्याय चार पदसम्मबाट देख्नेछौ। सबभन्दा पहिले हामी कलसी दुई अध्याय सोह्रदेखि तेइससम्मबाट देख्नेछौ कि ख्रिष्ट धर्मविधिको यानि हृदयको लागि उत्तर हुनुहुन्छ। आउनुहोस् कलसी दुई अध्याय सोह्र र सत्र पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यसकारण खानेकुरा वा पिउने कुरा वा चाडको विषयमा वा औंसी वा विश्राम दिनहरूका विषयमा कसैले तिमीहरूको न्याय नगरोस्। ये चाहिँ आउनेवाला कुराहरूको छाया हुन्, तर शरीर त ख्रिष्टको हो। विश्वासीले धर्मविधि धार्मिक कृत्यहरूको पालन गर्नु हुँदैन, तिनीहरू खालि रीति संस्कार र कर्मकाण्ड मात्र हुन्। तिनीहरूसँग वर्तमान महत्वपूर्ण छैन विश्वासीहरूको सन्दर्भमा। परमेश्वरले पुरानो नियममा मानिसको लागि निश्चित धर्मविधिहरू, कर्मकाण्डहरू, धार्मिक कृत्यहरू दिनुभयो। अब प्रश्न छ, त्यसो हो भने के चाहिँ बदलियो, कुन कुरा चाहिँ परिवर्तन भयो? पाउलले वर्णन गर्छन् कि तिनीहरू खालि आउनेवाला कुराहरूका छाया मात्र हुन्। पुरानो नियममा व्यवस्थाका सारा धर्मविधिहरू तस्विरको, फोटोको नेगेटिभ जस्तै थिए, तिनीहरू खालि ख्रिष्टका तस्विरहरू थिए। अहिले ख्रिष्ट आइसक्नु भएको छ र हामीसँग वास्तविकता छ, यथार्थता छ, त किन हामी फेरि पछाडि गएर तस्विरमा, फोटोमा हेर्ने, जबकि हामीसँग त्यो वास्तविकता, त्यो यथार्थता आइसक्नु भएको छ? मित्र, आज हामी धर्मविधि, धार्मिक कृत्य वा कुनै अन्य कुराहरूलाई छोडेर वास्तविकताको, यथार्थताको अपनाऊ। भनिएको छ, ख्रिष्ट तिमीहरूमा हुनुहुन्छ, महिमाको आशा। त्यसपछि हामी देख्नेछौ रहस्यवादको विरूद्ध चेतावनीको। पद अठार र उन्नाइसमा भनिएको छ, र यहाँ भनिएको छ, दीनहीनता र स्वर्गीय दूतहरूको पूजामा आफ्नो इच्छा अनुसार गरेर कसैले तिमीहरूलाई आफ्नो इनाम गुमाउने नबनाओस्। त्यो आफूले नदेखेको कुरामा लागेर आफ्नो शारीरिक मनद्वारा व्यर्थमा फुलिएको हुन्छ र शिरलाई पक्रिराखेको हुँदैन, जसबाट जोडनीहरू र बन्धनहरूद्वारा पोषण पाएर एकसाथ बाँधिएर सम्पूर्ण शरीर परमेश्वरको बुद्धिले बढ्दै जान्छ। यो अर्को पोइन्ट हो जुनमा मानिसहरू फिस्लिन्छन्। पाउल यहाँ नोस्टिकहरूलाई यानि ब्रह्मज्ञानीहरूलाई निन्दा गरिरहेका छन्, जसले बुद्धिको श्रेष्ठताको बहाना बनाउँथे। र आज हामीसँग हाम्रा विश्वासी जगतहरूमा धेरै मानिसहरू छन् जसले आत्मिक भक्त श्रेष्ठताको अपनाउँदछन्, दावी गर्दछन्, आफैलाई अति नै धेरै आत्मिक भक्त सम्झिन्छन्। यो मेरो अनुभव भएको छ कि यी मानिसहरू सामान्य गरी बाइबलको विषयमा अनभिज्ञ छन्। भनिएको छ, आफूले नदेखेका कुरामा पसेर त्यो चाहिँ बहाना हो। त्यस्तो कुरा जान्ने भई तोपल्न जुन वास्तवमा तपाईँ बिल्कुलै जान्नुहुन्न, वा त्यस्तो कुरा भएको भई तोपल्नु जुन वास्तवमा तपाईँसँग छँदै छैन। पद 19 पहिलो खण्डमा भनिएको छ, शिरलाई पक्रिराखेको हुँदैन। यसको अर्थ हो त्यस्ता मानिसहरूसँग ख्रिस्टसँगको खुकुलो सम्बन्ध हुन्छ। त्यसपछि आगे देख्छौ 20-23 पदमा यहाँ यस प्रकार लेखिएको छ, यसकारण यदि तिमीहरू संसारका प्राथमिक शिक्षाहरूबाट ख्रिस्टसँग मरेका छौ भने संसारमा बाँचिरहेझै गरी किन तिमीहरू मानिसहरूका आज्ञाहरू र शिक्षाहरू अनुसार विधि विधानहरूका अधीनतामा रहन्छौ, नछौ न चाख हातमा नल्याऊ। यी सबै कुराहरू काममा लगाउँदा लगाउँदै नष्ट भएर जान्छन्। जुन कुराहरूमा साँच्ची नै आफ्नो इच्छा अनुसारको पूजा दिनता र शरीरलाई कष्ट दिने काममा बुद्धिको झलकता देखा पर्छ, तापनि केही मोल छैन, तर शरीरका लालसालाई पूरा गर्ने काम मात्र हुन्छन्। अर्को शब्दमा पावल भनिरहेका छन्, जबकि तिमी ख्रिस्टसँग मरेकोले गर्दा क्रुस भन्दा पहिलेका अगाडिका जीवनयापनतिर नफर्क, संसारिक कुराहरूतिर नफर्क, पुराना आदततिर नफर्क, वा त्यस्तो कुराहरूतिर नफर्क जुन परमेश्वरको वचनको विरुद्ध प्रभुको इच्छाको विपरीतमा छ। त्यसपछि 3 अध्यायतिर पनि प्रवेश गरिहालौं। अहिले हामी यो पत्रमा विभाजनको लाइन रेखातिर आएका छौ, जुनले पावलको आफ्नो पत्रको विभाजन गर्ने नियमित तरिकाको पुष्टि गर्दछ। उसले सधैँ सैद्धान्तिक खण्डको पहिले दिन्छन्, त्यसपछि व्यवहारिक खण्डको दिन्छन्। अध्याय 3 र 4 कलसीको पत्रको व्यवहारिक खण्डको हामी देख्छौ। हामीले अध्याय 1 र 2 ख्रिष्टको विशिष्टताको देखिसकेका छौ। हामीले उहाँलाई देख्यौं त्रिएकको सदस्य, उहाँ 100% मानिस हुनुहुन्थ्यो र 100% परमेश्वर हुनुहुन्छ। उहाँ सृष्टिमा सर्वप्रधान हुनुहुन्छ किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उहाँ उद्धारमा सर्वप्रधान हुनुहुन्छ किनभने उहाँ उद्धारकर्ता हुनुहुन्छ। उहाँ चर्चमा कलेसियामा सर्वप्रधान हुनुहुन्छ किनभने उहाँ नै एक हुनुहुन्छ जसले आफै स्वयंलाई मण्डलीको लागि चर्चको लागि दिनुभयो। अहिले हामी त्यस्तो स्थानमा आएका छौ जहाँ पावलले जोड दिनेछन् कि उहाँ हाम्रा जीवनहरूमा सर्वप्रधान बनाइनै पर्दछ। आजकल हामी समर्पणको बारेमा, डेडिकेशनको बारेमा धेरै कुरा गरिएको सुन्ने गर्दछौ। समर्पण के हो त? संक्षिप्त परिभाषा हो, समर्पण भनेको ख्रिस्ट हाम्रा जीवनमा सर्वप्रधान हुनुहुन्छ, सर्वे सर्वा हुनुहुन्छ। तपाईँ खालि यो मात्र भन्न सक्नुहुन्न, म समर्पित ख्रिस्टियन हुँ, म डेडिकेटेड ख्रिस्टियन हुँ, अनि त्यसपछि जस्तो इच्छा लाग्छ त्यस्तै किसिमको जीवन जिउनु, जस्तो कि आज धेरै मानिसहरू त्यो गर्न कोसिस गरिरहेका छन्। यदि ख्रिस्ट तपाईँको जीवनमा सर्वे सर्वा यानि सर्वप्रधान हुनुभए तब तपाईँ उहाँको जीवन यो पृथ्वीमा जिउनु हुनेछ। पावलले यसको बारेमा सैद्धान्तिक खण्डमा पहिले नै स्पष्ट पारिसकेका छन्। कलसी 2:9-10 पदमा भनिएको छ, किनकि उहाँमा नै ईश्वरत्वका सारा परिपूर्णताले शारीरिक रूपमा बास गर्दछ र उहाँमा नै तिमीहरू पूर्ण छौ। तपाईलाई उहाँमा पूर्ण बनाइने भएको छ। तपाईँ उहाँमा जीवनको समुद्रिक जहाजी यात्राको लागि तयारी हुनुहुन्छ। अर्को शब्दमा ख्रिस्ट नै जीवनका सम्पूर्ण समस्याहरूको लागि समाधान हुनुहुन्छ। पावलले विभिन्न कुराहरूको बारेमा छलफल गरे जुनले मानिसहरूलाई ख्रिस्टको व्यक्तिबाट टाढा लैजान्छ। अलग्यै लैजान्छ। उसले मिठा मिठा कुरा गरेर फुस्लाउने वचनहरूका विरूद्धमा चेतावनी दिएका छन्। जुनले मानिसहरूलाई मिठा मिठा कुराहरूद्वारा बहकाइ लाँदछ, उसले दर्शन शास्त्र, धर्मविधि, रहस्यवाद, सन्यासवाद इत्यादिको विरूद्धमा चेतावनी दिए। यी सबैले मानिसहरूलाई ख्रिष्टको व्यक्तिबाट टाढा लाँदछ। ख्रिष्टियन जीवन ख्रिष्टको जीवन जिउनु हो, याद राख्नुहोस्। ख्रिष्टियन जीवन ख्रिष्टको जीवन जिउनु हो। तपाईँ र मलाई आवश्यक हरेक सम्पूर्ण कुरा हामी ख्रिष्टमा पाउँदछौ। यो पत्रको यो व्यवहारिक खण्डमा पाउले हामीलाई ख्रिष्टलाई देखाउनेछन्। परमेश्वरको पूर्णता जीवनमा विश्वासीद्वारा खन्याइएको छ। त्यही नै एउटा तरिका हो उहाँ खन्याइनु सक्नुहुन्छ। कलसी तीन अध्यायबाट खाली आज हामी एक पददेखि चार पदसम्मबाट वचन देख्नेछौ। यहाँ हामी देख्नेछौ विश्वासीहरूको प्रेम र विचारहरू स्वर्गीय हुन्। कलसी तीन अध्याय एक पदमा भनिएको छ, यसकारण यदि तिमीहरू ख्रिस्टसँग ब्युतिएका छौ भने माथिका कुराहरूलाई खोज जहाँ ख्रिस्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहनु भएको छ। आज ख्रिस्ट कहाँ हुनुहुन्छ? उहाँ यरुसलेमको बेतलेममा हुनुहुन्न, उहाँ पलिस्तिनको नासरतमा हुनुहुन्न, उहाँ परमेश्वरको दाहिने हातमा बसिरहनु भएको छ। आज हामीले के गर्नुपर्छ? हामीले माथिका कुराहरूको खोजी गर्नुपर्दछ। माथिका कुराहरू के हुन् भन्दा तिनीहरू ख्रिष्टका कुराहरू हुन्। हामी संसारलाई अथवा संसारका अभिलाषाहरू र धन सम्पत्तिलाई प्रेम नगरौं, किनभने हामी संसारलाई जति धेरै माया गर्छौं वा ख्रिष्ट बाहेक अन्य कुनै कुरालाई हामी जति धेरै माया गर्छौं, परमेश्वर तर्फ हाम्रो प्रेम त्यति नै घटी हुनेछ, किनकि हाम्रो प्रेम ज्यादातर ती कुराहरूमा हुनेछन्। र अन्तिममा यसले हामीलाई ख्रिष्टबाट अलग पनि गर्न सक्छ, विच्छेद गर्न सक्छ। यही नै समस्या आज धेरै विश्वासीहरूको जीवनमा हामी देख्ने गर्दछौ। अनि यहाँ भनिएको छ, यसकारण यदि तिमीहरू ख्रिष्टसँग ब्युतिएका छौ भने माथिका कुराहरूलाई खोज जहाँ ख्रिष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहनु भएको छ। ख्रिष्टलाई खोज्नु पर्छ, त्यही नै यहाँ पाउलले भन्न खोजेका हुन्। अनि दुई पदमा भन्छन्, माथिका कुराहरूमा मन लगाऊ, पृथ्वीमा भएका कुराहरूमा होइन, माथिका कुराहरूमा मन लगाऊ। फिलिपीमा पाउलले भने, जुन कुरा सत्य छन्, जे जे कुरा आदरयोग्य छन्, जे जे कुरा न्यायसंगत छन्, जे जे कुरा मनोहर छन्, यी कुराहरूमा ध्यान देऊ, ख्रिष्टका कुराहरूमा। मित्र, मानव जीवन विभिन्न समस्याहरूले जकडिएको हुन्छ, विभिन्न अभावहरू आवश्यकताहरूले घेरिएको हुन्छ, तर हाम्रो निम्ति सबभन्दा महान कुरा हो हामीले खालि माथिको कुरामा मन र ध्यान लगाउनु पर्छ। हाम्रो नजर माथिको कुरामा मात्र हुनुपर्छ। जब हामी हरेक कुराको निम्ति उहाँमा ध्यान दिन्छौ, नजर लगाउँछौ, अन्य हाम्रा जरूरतहरू उहाँले पूरा गरिदिनुहुनेछ। ख्रिस्टले भन्नुभयो, उहाँको धार्मिकता र सत्यताको पहिले खोजी गर र सबै कुरा तिमीहरूलाई थपिनेछ। मित्र, यो कुरा मेरो व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा सत्य भएको मैले भेटाएको छु, अनि म विश्वास गर्दछु कि तपाईहरूको जीवनमा पनि यो सत्य भएको साबित भएको होला। अनि यहाँ तीन पदमा भनिएको छ, किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रिस्टसँग परमेश्वरमा लुकेको छ। किनकि तिमीहरू मरेका छौ, असल अनुवाद हुनेछ, किनकि तिमीहरू मरिसकेका छौ। यदि तपाई मरिसक्नु भएको भए कहिले मर्नुभयो? पौलले गलाती दुईको बीस पदमा लेखे, म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु। तपाईँ 2000 वर्ष पहिले मर्नुभयो, जब ख्रिस्ट मर्नुभयो उहाँले मेरो स्थान लिनुभयो, उहाँले तपाईँको स्थान लिनुभयो। मित्र, हामी उहाँमा मर्यौं। यहाँ पद तीनको दोस्रो खण्डमा भनिएको छ, तिमीहरूको जीवन ख्रिस्टसँग परमेश्वरमा लुकेको छ। बप्तिस्माद्वारा मलाई पुरानो आदमबाट झिकिएको छु। बप्तिस्माद्वारा भनेको चाहिँ पवित्र आत्माको बप्तिस्माद्वारा भनेको हो। मलाई पवित्र आत्माको बप्तिस्माद्वारा झिकिएर निकालिएर ख्रिस्टमा राखिएको छु। तपाईँ पनि अहिले ख्रिस्टमा हुनुहुन्छ। यदि तपाईँले ख्रिस्टलाई उद्धारकर्ताको रूपमा भरोसा र विश्वास गर्नुभएको छ भने त्यसकारण तपाईँले उहाँको जीवन जिउनु पर्छ यो पृथ्वीमा, र उहाँको पूर्णता तपाईँद्वारा जिएको होस्। मित्र, संसारिक मानिसहरू न त ख्रिष्टलाई देख्छन्, न ख्रिष्टमय नै भएको हाम्रो आत्मिक जीवनलाई देख्न सक्छन्, तर तिनीहरू हाम्रो नयाँ जीवनका फलहरू देख्न सक्छन्। अर्थात् हाम्रो असल व्यवहार, हाम्रो प्रेम, हाम्रो धैर्य, हाम्रो आनन्द, हाम्रो शान्ति इत्यादिको देख्न सक्छन्। तर यहाँ प्रश्न छ, आज हाम्रो विश्वासी जीवनको अवस्था कस्तो छ? हाम्रो जीवनमा संसारले देख्ने र परमेश्वरको महिमा हुने केही ख्रिष्टका फलहरू छन् कि? विचार गरौं। अनि चार पदमा भनिएको छ, जब ख्रिष्ट जो हाम्रो जीवन हुनुहुन्छ प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। यदि तपाईसँग कुनै जीवन छ भने त्यो ख्रिष्टको जीवन हो। युहानले आफ्नो पहिलो पत्रमा लेखे, उसको इरादा तपाईलाई अनन्त जीवन देखाउनु थियो। कसरी उसले अनन्त जीवन देखाउन सक्थ्यो? उसले हामीलाई ख्रिष्टको देखाउन गइरहेका थिए। ख्रिष्ट अनन्त जीवन हुनुहुन्छ र कुनै दिन जो जो उहाँका हुन् उहाँसँग महिमामा प्रकट हुन गइरहेका छन्। हाँ मित्र, अहिले ख्रिष्ट मानिसका शारीरिक आँखाबाट अदृश्य हुनुहुन्छ, तर एक दिन उहाँ संसारमा फेरि आउनुहुनेछ अनि त्यस बेला उहाँ प्रकट हुनुहुनेछ अनि त्यस बेला हामी पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। त्यसपछि केही पनि अदृश्य रहने छैन। ख्रिष्ट हाम्रो जीवन हुनुहुन्छ, उहाँ नै हाम्रो जीवनको मूल हुनुहुन्छ, हाम्रो जीवनको लक्ष्य र उद्देश्य हुनुहुन्छ र हाम्रो जीवनको पूर्णता र आशिष हुनुहुन्छ। हाम्रो जीवन उहाँमा छ, उहाँको जीवन हामीमा छ। यसकारण हामी उहाँको खोजी गरौं। हाम्रो प्रभु हाम्रो स्थायी र पक्का घर, हाम्रो उत्तराधिकार र इनाम स्वर्गीयमा छ। यसै कारण हामी स्वर्गीयमा र त्यहाँ भएका माथिका कुरामा मात्र मन लगाऊ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
स्तुति हो। प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ। 98-470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।